नमस्ते, समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको अन्तरसंवादबाट हरिशरण लामिछानेको हार्दिक स्वागत अभिवादन छ। आदरणीय श्रोताहरू, देशका उच्च पहाड़ी तथा हिमाली भूभागमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, बाजुरा र दार्चुला जिल्लाका उच्च भागमा चिसो बढ़दा जनजीवन प्रभावित भएको हो। यसैगरी कर्णाली प्रदेशका जुम्ला, कालीकोट, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, रूकुम पश्चिम लगायतका जिल्लाको जनजीवन पनि कष्टकर बनेको छ। प्रदेश नम्बर पाँचका रूकुम पूर्व, रोल्पा, बागलुङका साथै गण्डकी प्रदेशका म्याग्दी, मनाङ, मुस्ताङ, कास्की, गोर्खा, लमजुङका विभिन्न भागमा भारी हिमपात भएका विवरणहरू प्राप्त भएका छन्। प्रदेश नम्बर तीनको धादिङ जिल्लाका उत्तरी गाउँ रसुवा, दोलखा र यसैगरी सिन्धुपाल्चोक र काठमाडौँ उपत्यकाको फूलचोकी, चन्द्रागिरी, नगरकोट क्षेत्रमा समेत हिमपात भएको विवरण प्राप्त भएको छ। पूर्वी नेपालको सोलुखुम्बु जिल्लाका विभिन्न स्थानमा हिमपातका कारण जनजीवन कष्टकर भएको जानकारी प्राप्त भएको छ र यही कारणले गर्दा हिजो दिनभर अधिकांश हिमाली जिल्लाको हवाई उडान समेत प्रभावित भएको छ। मुगुमा तापक्रम -16 डिग्री पुगेको छ। खराब मौसमका कारण नेपालगंजबाट पहाड़ी तथा हिमाली भेगमा हुने उडानहरू अवरूद्ध भएका छन्। यिनै विवरणहरूसहित आजको अन्तर्संवादमा हामी मौसमविद र सँगसँगै हाम्रा विभिन्न प्रदेशमा रहेका संवाददाताहरूसँग कुराकानी गर्नेछौ। सबभन्दा पहिला हाम्रो टेलिफोन सम्पर्कमा वरिष्ठ मौसमविद समीर श्रेष्ठ हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। समीरजी नमस्कार, स्वागत छ यहाँलाई।
नमस्ते, धन्यवाद।
के छ मौसमी स्थिति देशभरको अहिले?
अहिले देशका पूर्वी र मध्य भूभागमा अझै पनि बदलीको अवस्था रहेको छ, हल्का वर्षा चाहिँ भइरहेको छ भने देशका पश्चिमी भूभागबाट चाहिँ मौसम खुल्दै आएको छ। स्पेसली देशका पश्चिमका तराई क्षेत्रमा चाहिँ मौसम सफा भएको छ भने पश्चिमका पहाडमा चाहिँ अझै पनि बदलीकै अवस्था छ। आज पनि उच्च पहाडी र हिमाली भूभागहरूमा हिमपातको सम्भावना चाहिँ कायम नै छ।
अब जनजीवन कष्टकर बनेको विवरणहरू आइरहेका छन्, कतिपय ठाउँमा सड़कहरू अवरूद्ध भएको छ भन्नाले यो क्रम चाहिँ आज दिनभरि नै चल्ने सम्भावना हो।
यो पश्चिमी न्यूनचापीय प्रणाली जसले गर्दा हिजोको मौसम बिग्रिएको थियो त्यो चाहिँ कमजोर भएको छ, बिस्तारै पूर्ण रूपमा हटिसकेको चाहिँ छैन। त्यसैले गर्दाखेरि यो पूर्व र मध्यमा चाहिँ छिटपुट वर्षा आज दिउँसोलाई पनि हुन सक्छ भने पश्चिमतिर चाहिँ वर्षाको सम्भावना अलिक कम रहेको छ। आज साँझसम्मलाई पनि यो उच्च पहाड़ी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना चाहिँ छ।
यो शुरू भएको यो मौसमी अवस्था चाहिँ हाम्रो जाडोयामको शुरूआत भनेर भन्न सकिएला यसलाई?
जाडोयामको पहिलो वर्षा गराउने पश्चिमी न्यूनचापीय प्रणाली हो यो। यस्तै न्यूनचापीय प्रणालीहरू अरू पनि आउँछन्। जाडोयामको शुरूआत भन्दा पनि यो जाडोयामको पानी पार्ने पहिलो पश्चिमी न्यूनचापीय प्रणाली हो।
कतिपय स्थानमा हवाई उडानहरू अवरुद्ध भएका छन् होइन, यो कतिन्जेलसम्म यो अवस्था रहला?
हिजो न्यून भिजिबिलिटी र वर्षाका कारणले गर्दाखेरि उडानहरू अवरुद्ध भएको हुनसक्छ। आज चाहिँ भिजिबिलिटी राम्रो भइसकेको छ, राम्रो नै छ। हल्का वर्षाले चाहिँ उडानलाई प्रभाव पार्दैन। विशेष त यसलाई प्रभाव पार्ने भनेको भिजिबिलिटीले हो, हावाको पारदर्शिताले। आज चाहिँ भिजिबिलिटी राम्रो भएकोले हवाई उडानहरूमा प्रभाव पर्ने सम्भावना अलिक कम छ।
अब पहाड़ी जिल्ला लगायत राजधानी काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थललाई कतिको प्रभावित पार्ने, अन्तर्राष्ट्रिय उडानहरू कतिको डिले हुन सक्ने सम्भावना देखिन्छ?
छैन, त्यस्तो उडानलाई प्रभाव पार्ने गरी मौसममा खराबी चाहिँ छैन। हल्का पानी छ, त्यति पानीले चाहिँ उडानलाई असर गर्दैन। त्यसैले आज अन्तर्राष्ट्रिय उडानहरू र यहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरूलाई चाहिँ त्यति प्रभाव पर्दैन आज।
हस्, धन्यवाद छ समीरजी, धेरै धन्यवाद। त आदरणीय श्रोताहरू, मौसमी विवरण हामी लिँदैथ्यौं वरिष्ठ मौसमविद समीर श्रेष्ठबाट। देशमा आज दिनभरि कसरी यो मौसमको अवस्था के कस्तो रहन्छ यसबारेमा नै आजको अन्तर्संवादमा हामी कुराकानी गर्दैछौ। पूर्वबाट प्रदेश नम्बर एकबाट माला पालुङबा ताप्लेजुङका हाम्रा संवाददाता हामीसँग सम्पर्कमा हुनुहुन्छ। मालाजी, त्यहाँको मौसमी अवस्था कस्तो छ र समग्र रूपमा प्रदेश एकको के विवरण चाहिँ प्राप्त गर्नुभएको छ यहाँले?
ताप्लेजुङ लगायत प्रदेश नम्बर एकमा पनि वर्षासँगै गैराती भन्नाले अपरान्हदेखि हिजो अपरान्हदेखि चाहिँ वर्षा भइरहेको चाहिँ जानकारी प्राप्त भएको छ। त्यो सँगै ताप्लेजुङको उत्तरी क्षेत्रमा चाहिँ व्यापक हिमपात भएको छ भनेर चाहिँ हिजो साँझसम्म चाहिँ हामीले जानकारी प्राप्त गरिरहेको थियौँ। मैले लगायत सबैजनाले चाहिँ माथिल्लो क्षेत्रमा चाहिँ व्यापक हिमपात भइरहेको छ भन्दाखेरि नि पछिल्लो समयमा आएर अहिले बिहानसम्ममा चाहिँ धेरै वर्षा पानी परेर त्यस्तै गरेर हिमपात भएको कारणले गर्दाखेरि चाहिँ सञ्चार सेवाहरू सबै अवरुद्ध भएको कारणले गर्दाखेरि सम्पर्क हुन सकेको छैन। यद्यपि तापेजुङको जुन पाथिभरा क्षेत्र रहेको छ माथिल्लो फेदीमा त्यहाँ चाहिँ हिमपातले गर्दाखेरि 2.5 फिट बाक्लो हिमपात पर्यो भनेर त्यहाँका अस्ति प्रहरी चौकीका इन्चार्ज धन रात सुब्बाले जानकारी दिनुभएको छ भने त्यस्तै गरेर खक्तानुङ गाउँपालिकाका प्रवक्ता छेतिन शेर्पाले पनि जानकारी दिनुभएको छ। त्यहाँ चाहिँ सम्पर्क भएको छैन फोनको वर्षाले गर्दा र हिमपात बाक्लो भएको कारणले गर्दाखेरि सम्पर्क हुन सकेको छैन। यद्यपि त्यस क्षेत्रमा चाहिँ व्यापक हिमपात भइरहेको छ, जनजीवन चाहिँ प्रभावित भइरहेको छ भनेर चाहिँ उहाँले भर्खर मात्र हामीसँग कुराकानी गर्दाखेरि जानकारी दिनुभएको छ। त्यसो गरेर मैले पाँच स्तरका सञ्चार कर्मीहरूसँग पनि कुराकानी गर्दा उहाँहरूले चाहिँ त्यस क्षेत्रमा चाहिँ पाँच स्तरको पनि उच्च हिमाली भेकमा चाहिँ व्यापक हिमपात भइरहेको छ भनेर जानकारी दिनुभएको छ।
अब जसरी हिमपातले गर्दा संचार सम्पर्क अवरुद्ध भएको छ, त्यहाँभित्र कतिपय मानिसहरू अप्ठ्यारोमा परेका पनि हुन सक्छन्, यातायात अवरुद्ध भएको हुन्छ, कतिपय ठाउँमा दुर्घटनाहरू पनि भएका छन्, त्यस्ता कुनै दुःखद प्रसंगहरू सुन्नु भएको छ कि?
अहिलेसम्म चाहिँ तापलेजुङको स्थितिलाई हेर्ने भने चाहिँ त्यस्तो खालका जानकारीहरू चाहिँ प्राप्त भएको छैन, किनभने यो समय भनेको हिमपातको समय भएको कारणले गर्दाखेरि पनि जो नेपाली भेकमा बस्नुहुन्थ्यो उहाँहरू चाहिँ यो घुमन्ते तरिकाले गोठ लगेर उच्च हिमाली क्षेत्रहरूमा बस्नुहुन्थ्यो, उहाँहरू चाहिँ क्रमिक रूपमा चाहिँ हिमपातको सिजन भएपछि चाहिँ तल्लो भेकमा सर्ने क्रम चाहिँ जारी थियो। यद्यपि तर मङ्सिर पुसको दोस्रो हप्ता पहिलो हप्ता दोस्रो हप्तासम्ममा चाहिँ उहाँहरू तल झर्नुहुन्थ्यो, अहिले चाहिँ बिचमा हिमपात भएपछि चाहिँ केही समस्या चाहिँ भएको छ, तर त्यस्तो अप्रिय घटनाहरू चाहिँ अहिलेसम्म त्यस्तो खालका जानकारीमा छैन।
विद्युत सप्लाईहरू कतिको सुचारू देखिन्छ?
यसमा माथिल्लो भेक जुन क्षेत्रमा छ त्यो क्षेत्रमा चाहिँ विद्युत विशेष चाहिँ सोलरबाट चाहिँ त्यहाँ काम चलाउने हो, त्यसै गरेर विद्युत पनि छैन त छ, तर प्रवक्ताले जानकारी दिएअनुसार चाहिँ उहाँले भन्दै हुनुहुन्थ्यो विद्युतहरू सबै ठप्प भए अनि सञ्चार सेवाहरू सबै विद्युतमा भएपछि त्यो चाहिँ चल्न सकेन, धेरै चिसो भएको कारणले गर्दाखेरि अब भरे घाम लाग्न थाल्यो भने चाहिँ कतै कन्ट्याक्ट भइहाल्छ कि भनेर उहाँ चाहिँ सदरमुकाम आउनु भएको रहेछ, कन्ट्याक्ट भइपो हाल्छ कि भनेर उहाँले चाहिँ आशा जनाउनु भएको छ, तर यति नै भौगोलिक जटिलता टाढा छ, यातायातका साधनहरू त्यस क्षेत्रमा पुगिरहेको अवस्था छैन, अझ पनि गोला अलङ्चुङ गोला हुन्सा लगायतको क्षेत्रमा यातायातका साधनहरू पुग्नको लागि चाहिँ अझ धेरै टाइम लाग्नु भएको कारणले गर्दाखेरि त्यो क्षेत्रमा चाहिँ अझ पनि आशा मात्र गर्न सकिन्छ, घाम लाग्यो भने चाहिँ हामीले कन्ट्याक्टमा आउन सक्छौँ कि भन्ने चाहिँ छ। प्रहरी कार्यालयहरूमा पनि जुन स्थानमा चाहिँ अस्थायी प्रहरी चौकीहरू रहेको छ त्यो क्षेत्रमा पनि कन्ट्याक्ट गर्दाखेरि उहाँहरूसँग पनि कसैसँग कन्ट्याक्ट नै हुन सकिरहेको छैन, त्यही भएको कारणले अप्रिय घटना चाहिँ जहिले पनि पर्ने हिउँ पर्ने वर्षपछि हिउँ पर्ने भएको कारणले गर्दाखेरि स्थानीयवासीहरू सावधान छन्। यद्यपि त्यस क्षेत्रमा त्यस्ता खालका घटनाहरू चाहिँ भएको छैन होला भनेर चाहिँ हामीले जानकारी पाछौँ।
धन्यवाद छ माला पालुङ्गा, तालेप ताप्लेजुङबाट हाम्रा संवाददाता त्यहाँको स्थितिबारे जानकारी गराउँदै हुनुहुन्थ्यो। र विशेष गरी उच्च हिमाली क्षेत्रमा 5000 मिटर भन्दा माथि रहेका क्षेत्रमा व्यापक रूपमा हिमपात भइरहेको छ, त्यसले गर्दा जनजीवन अलिकति प्रभावित छ र संचार सम्पर्कको लागि चाहिँ धेरै ठाउँमा मोबाइल टावरहरूमा सोलर प्यानलले चार्ज गरेर सेवा सुचारू गर्नुपर्ने अवस्थामा अहिले यो मौसमको प्रतिकूलताका कारणले पनि संचार सम्पर्क सहज रूपमा सम्पर्क कायम हुन नसकेको जानकारी हामीलाई प्राप्त भएको छ। अब हामी यसै गरी प्रदेश नम्बर 3 को स्थितिबारे बुझ्न दोलखा स्थित हाम्रा संवाददाता श्याम खतिवडासँग हामी टेलिफोन सम्पर्क गरिरहेछौ। श्यामजी, के छ दोलखा लगायत वरपरका क्षेत्रहरूको? हामीले प्रारम्भिक जानकारी पाएका छौँ होइन, कालिन्चोक आदि क्षेत्रमा व्यापक रूपमा हिमपात भइरहेको छ भन्ने छ, के छ स्थिति पछिल्लो?
निश्चय पनि सर, 3 दिनदेखि एकदम धुम्म मौसम चलिरहेको बेला हिजो बिहानबाट परन थालेको वर्षात र लगत्तै उच्च हिमाली उच्च भेगहरूमा चाहिँ लगातार हिमपात भइरहेको छ, जसको कारण चाहिँ दोलखाको पर्यटकीय क्षेत्र जो कालिन्चोक जाने आउने जाने पर्यटकहरूलाई समेत त्यसले चाहिँ असर गरिरहेको छ। सवारी साधनमा आवत जावतमा गर्ने सन्दर्भमा पनि उहाँहरूको निजी र हलुका सवारी साधन उक्लिनमा एकदम समस्या भएको चाहिँ हामीलाई प्रहरीले जानकारी दिएको थियो। त्यो बाहेक दोलखाको जिरी र जिरी भन्दा माथिल्लो भाग त्यसै गरी खरिडुङ्गा सिन्धुपाल्चोकको मुडे र रामेछापका उच्च हिमाली भागहरूमा पनि व्यापक रूपमा हिमपात भएको छ। अहिलेसम्म प्रशासनिक निकायको जानकारी अनुसार त्यस्ता अप्रिय घटनाहरू भने भएका छैनन्। त्यो बाहेक चाहिँ दोलखाको उपल्लो बस्ती जो चाहिँ चीनसँग एकदम नजिक छ, लप्ची नागाउँ लगायत छोरल्पा हिमतालका आसपास पनि बाक्लो हिमपात र त्यहाँका मान्छेहरू चाहिँ एकदम तलतिर झर्ने क्रम चलेको भन्ने जानकारी प्राप्त भएको छ। सर,
अब मानिसहरू यो चिसो मौसममा कसरी गुजारा गरिरहेका छन्? यातायात सेवा पनि त्यति सुचारू छैन होला र सुचारू हुन पनि समय लाग्ने जस्तो चाहिँ मौसमविदहरूले चाहिँ जानकारी दिइरहेका छन्। जीवन कष्टकर त भन्छौ, कस्तो किसिमको चाहिँ जीवनयापन छ यतिखेर? दुई चार दिनको यो अवधि कसरी बित्छ मानिसहरूको?
खास गरी दुर्गम तहका जो स्थानीय तहहरू छन्, दुर्गम तहका चाहिँ बस्तीहरू छन्, त्यहाँ चाहिँ प्राय सबैजसो कच्ची सडक मात्रै हुने र कच्ची सडक यस्तो सामान्य बर्सात हुने बित्तिकै थोरै पानी पर्दा मात्रै त्यो चाहिँ हिलो भएर चिप्लो हुने कारण चाहिँ धेरै जस्तो सवारी साधनमा मान्छेहरूले कष्ट बेहोर्नु परेको छ। त्यो बाहेक चाहिँ यो तत्कालै हिउँ परिहाल्ला भनेर कतिपय चाहिँ यो हिउँसँगको चाहिँ मतलब तयारी पनि गर्न नपाएको कारणले गर्दा उनीहरूको दैनिक कामकाजका कुराहरूमा पनि यो अहिलेको यो मौसमका कारण समस्या भएको भन्ने देखिन्छ होइन। त्यो बाहेक चाहिँ अब खास गरी दोलखाको हकमा भन्नुपर्दा लामो सानो जिरी सडक लामो समयदेखि अलपत्रै छ र सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरीकोट बजारसम्म आउने मुख्य सडक मार्ग अब अहिले भटाभट निर्माणको काम भइरहेको भए पनि अब यो पानी परेपछि चाहिँ चिप्लो हुने र धेरै जसो चाहिँ हिउँ खेल्न आउने पर्यटकदेखि लिएर दोलखा घुम्न आउने पर्यटकहरूलाई पनि त्यो खण्डमा शास्ति छ भने यता रामेछापको हकमा कुरा गर्दा रामेछापबाट चरीकोटतर्फ आउनका निम्ति लामो सागु सडक खण्डको तामाकुसी बजारबाट चरीकोटसम्मको अर्को सडक पनि धमाधम अहिले निर्माण भइरहेको छ र त्यहाँ पनि ठाउँ ठाउँमा बिचमा उपकरणहरूले चाहिँ काम गरिरहेको र हिलो धुलो हिलोका कारण चरीकोट निस्किन एक ढङ्गले असहजता छ भने दोलखाको उत्तरी बेल्ट जो चाहिँ माथिल्लो तामाकोसी जलविद्युत आयोजना प्रवेश गर्ने सिङ्गटी लामो बगर सडक खण्ड पनि कति नै छ र त्यसका कारण पनि गौरी शङ्कर र बिगु गाउँपालिका प्रवेश गर्ने स्थानीयहरूलाई त्यता बाटोको एकसरो असहजता छ। त्यो बाहेक चाहिँ जस्तो अघि हामीले कुरा गरेको जो चीनसँग एकदम नजिक रहेको हाम्रो लप्ची छ, दोलखाको लप्ची, त्यहाँ चाहिँ दुई दिनसम्म तिन दिनसम्म पैदल हिँडेर पुग्नुपर्ने त्यहाँका स्थानीयको अहिलेसम्म बाध्यता पनि भएको र सडक यातायातको व्यवस्था नभएको कारणले गर्दा पैदल हिँड्दै गएका यात्रुहरू चाहिँ पुगे पुगेनन् भन्ने विषयमा पनि एकसरो समस्या छ किनकि त्यहाँ टेलिफोन सम्पर्क पनि छैन र भर्खरै मैले दोलखाका प्रहरी प्रमुखसँग कुरा गरेको थिएँ, त्यस्ता खासै मतलब मान्छे हतात भएको भन्ने सूचना त पाएको छैन तर त्यहाँको बारेमा बुझ्न लागिरहेको छु भन्नुभएको थियो उहाँले। यसकारण धेरै जस्तो सरले भनेकै जस्ता अरू दैनिक समस्याहरू त छँदैछन्, यो कच्ची सडकका कारणले गर्दा र मान्छेको चाहिँ यो धेरै जसो सिङ्गल हलुका सवारी साधन प्रयोग गर्ने र बाटोमा एकदमै चाहिँ हिलो धुलो भइरहेको हुनाले सबैभन्दा धेरै बाटोको समस्या छ भन्नु
आवागमनमा चाहिँ बढी समस्या देखिएको छ। धन्यवाद छ श्याम खतिवडाजी हुनुहुन्थ्यो दोलखा स्थित हाम्रा संवाददाता, त्यहाँको अवस्थाबारे जानकारी गराउँदै। देशका अधिकांश पहाड़ी भागहरू प्रभावित भएका छन्। हामी गण्डकी प्रदेशको मुस्ताङ स्थित हाम्रा संवाददाता निरज थकालीसँग कुराकानी गर्छौं। उहाँ अहिले मुस्ताङमा नभइकन उहाँ सायद पोखरामा हुनुहुन्छ, तर आज बिहानै मैले अनुरोध गरेको थिएँ कि गण्डकी देशका विभिन्न क्षेत्रको अवस्था कस्तो छ त्यसबारे हाम्रा श्रोताहरूलाई जानकारी गराउन मैले अनुरोध गरेको थिएँ। निरजी, के छ स्थिति समग्रमा चाहिँ यो प्रदेशभरि कहाँ कहाँ चाहिँ जनजीवन अलिकति प्रभावित भएको छ, कहाँ कहाँ कष्टकर छ?
गण्डकी प्रदेशको सन्दर्भमा कुरा गर्दाखेरि विशेष गरी म्याग्दीको उपल्लो भागमा र मुस्ताङको पाँचवटा गाउँपालिकामा हिमपात भएको छ हिजो बिहानदेखि र अहिले पनि हिमपात भइरहेको छ भने मुस्ताङको तल्लो क्षेत्र जोमसोमदेखि तल घाँसासम्म चाहिँ आधा फिट हिउँ जमिसकेको छ र हिउँ पनि पर्दैछ भने जोमसोमदेखि माथि उपल्लो चाइना बोर्डरसम्म चाहिँ एक फिट हिउँ परेको छ सर।
अब
यातायातको कुरा गर्नुपर्दा पोखरा जोमसोम सिधा यातायात अहिलेसम्म सञ्चालनमा आएको छ भने जोमसोमदेखि लोमथाङसम्म अथवा उपल्लो मुस्ताङको बोर्डरसम्म चाहिँ पहिला विगत एक हप्तादेखि नै यातायात बन्द थियो, किनभने त्यहाँका स्थानीयवासीहरू एक महिना अगाडि नै यहाँ पोखरा काठमाडौँ बुटवल आफ्ना व्यापार व्यवसाय जाडो छलालाई आइसकेको हुन्छ र केही मात्रामा घरमा बस्छ, त्यसै कारणले गर्दा फेरि त्यहाँ चाहिँ यातायात बन्द नै हो एक महिनादेखि भइरहेछ।
अब यो गण्डकी प्रदेश एउटा पर्यटकीय क्षेत्र पनि भएको कारणले विदेशी पर्यटकहरू कहिलेकाहीँ हामी चाहिँ अप्रिय समाचार सुन्ने गर्छौँ, हिमपातका कारण अलपत्र परे, संचार सम्पर्क हुन पाएन भन्ने कुरा छ, पर्यटकहरू कतिको सुरक्षित महसुस गरिरहेछन्?
पर्यटकहरूलाई यसको जानकारी पहिला नै हुन्छ, अक्टोबर नोभेम्बरमा हो गण्डकी प्रदेशमा विशेष गरी पर्यटकहरू आउने, तपाईँको थोङ पास गर्ने विशेष गरी यो बनाङ भएर, त्यसमा चाहिँ उहाँहरूलाई पहिला नै जानकारी हुन्छ, तिल्चोको मेसोकन्दो पास भएर जोमसुन उहाँहरूलाई पहिला नै जानकारी हुन्छ, त्यसैले अहिले चाहिँ उहाँहरू आए पनि विशेष सुरक्षाका साथ अब जस्तै गाइड प्रोटरहरू राखेर लिएर आउँछ भने अरू चाहिँ नेपाली पर्यटक आन्तरिक पर्यटकहरू चाहिँ अहिले चाहिँ उनीहरू खासै आउँदैन, आए पनि गाडीमा जोमसम मुक्तिनाथसम्म आउने हो, उनीहरूलाई चाहिँ त्यो पहिला नै जानकारी हुन्छ, त्यसैले नै अब 4-5 वर्ष अगाडि चाहिँ त्यस्तो घटना घट्या हो, यो चाहिँ तपाईँको कार्तिकमा हिउँ पर्दाखेरि त्यस्तो हुन्छ, अहिले मङ्सिरमा चाहिँ हिउँ पर्छ भन्ने पहिला नै जानकारी भएको हिसाबले खासै त्यस्तो चाहिँ गण्डकी प्रदेशमा चाहिँ भएको चाहिँ छैन अहिलेसम्म।
यातायात हवाई यातायात सेवा कतिको प्रभावित छ, फ्लाइटहरू कतिको डिले भएको छ?
हवाई यातायात हिजो पोखरा जोमसुम हिजो चाहिँ अवरुद्ध भयो, आज चाहिँ आज पनि हिउँ पर्छ, आज पनि अवरुद्ध हुन्छ जस्तो लाग्छ किनभने हिउँ परिरहेको छ, यसले गर्दा पर्यटकहरू पनि खासै छैन, त्यसले असर चाहिँ गर्दैन जस्तो लाग्छ, आन्तरिक पर्यटक हिउँ खेल्न आउनेलाई चाहिँ उनीहरू बस मार्फतै आउँछ, आफ्नो जिप लिएर आउँछ किनभने मुक्तिनाथ जोमसुमसम्म मजाले गएको छ, त्यो गरेर अहिले यहाँको टेम्परेचर भन्नुपर्दा उपल्लो मुस्ताङमा -डिग्री छ जसले गर्दा तालहरू जमेको अवस्था छ र खानेपानीमा अलिक समस्या छ, नत्र अरू त ठिकै छ, अब पहिला पनि हिउँ पर्ने अहिले पनि अब त्यही सम्झिरहेको छ यहाँको स्थानीय
एक प्रकारले मानिसहरू कृषकहरू पनि
गर्दाखेरि हाम्रो यो बाली नानीमा लाग्ने किराहरू चाहिँ मर्छ भन्छन्, जुन यो किराहरू फट्याङ्ग्राहरू चाहिँ मर्छ, यसले गर्दा चाहिँ यो हाम्रो खेतीबालीमा चाहिँ राम्रो हुन्छ र अहिले सिँचाइ पनि यो सिँचाइको पनि अब यो सिँचाइ पनि अहिले बन्द भएको बेला यो हिउँले चाहिँ सिँचाइको पनि काम गर्छ भनेर स्थानीय कृषकहरू चाहिँ त्यो सम्झेर पनि उनीहरू चाहिँ उत्साहितै छन् भनौँ।
हजुर, धन्यवाद छ निरज थकाली, हाम्रा मुस्ताङ स्थित संवाददाता। गण्डकी प्रदेशको समग्र स्थिति, यो मौसमले के प्रभाव पारेको छ, कतै खुसी कतै दुःखको अवस्था छ, हिमालपारीको जिल्ला मुस्ताङमा प्राय वर्षा नहुने तर कहिलेकाहीँ यसरी हिमपात हुँदाखेरि चाहिँ त्यसले नै सिँचाइको काम गर्ने र बाली नालीहरू सप्रिने भन्ने कारणले गर्दाखेरि यो जाडोको दुःख कष्ट बिर्सेर किसानहरू उत्साहित पनि रहेका छन्। सँगसँगै हामी प्रदेश नम्बर 5 को विवरण लिँदैछौ, बाघ नेपालगंजबाट हाम्रा संवाददाता नवीन गिरी अहिले सम्पर्कमा आउनु भएको छ। नवीनजी, अब नेपालगंज एउटा पश्चिमी नेपालको लागि, सुदूरपश्चिम क्षेत्रको लागि चाहिँ एउटा हवाई उडानको केन्द्र पनि भएको कारणले पहिलो प्रश्न तपाईँलाई राख्छु कि हवाई उडानहरू कतिको प्रभावित भयो नेपालगंजबाट अगाडि जाने?
हरिशरणजी, अस्ति दिनभरि नै बदली भयो नेपालगंजको आकाश, त्यो सँगसँगै मध्य साबिकको सुदूर मध्य पश्चिममा पनि त्यो अवस्था देखियो, प्रदेश नम्बर 6-5 र सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेशमा त्यो प्रभाव देखिएसँगै अस्तिदेखि नै हुम्ला र मुगुमा हवाई सेवा प्रभावित भएको थियो, हिजो बाजुरा लगायत अरू अन्य जिल्लाहरू डोल्पा जुम्ला रारामा पनि हवाई उडान ठप्प नै भएको छ, हिजो दिनभरि नेपालगंजमा पानी पर्यो र यो मुलुकमै सबैभन्दा धेरै धनगढीमा पानी परेको छ, त्यसपछि नेपालगंजमा 55 मिलिमिटर वर्षा भएको भनेर जल तथा मौसम विज्ञान विभागले जनाएको छ र अन्य छिमेकी जिल्लाहरू बर्दिया दाङमा पनि पानी परेको छ भने भैरवामा 9 मिलिमिटर वर्षा भएको भनेर हामीले जानकारी पाएका छौँ, त्यस्तै प्रदेश नम्बर 5 को पूर्वी रुकुमको नेकाली भेगमा पनि हिमपातका कारण जनजीवन प्रभावित भएको छ र पानी परेसँगै र हिमपात भएसँगै यो क्षेत्रमा चिसो पनि वात्तै बढेको अवस्था छ।
यो हुम्लाको एउटा दुःखद विवरण आएको छ होइन, एउटा टिपर चिप्लिएर चाहिँ 2 जनाको मृत्यु भएको भन्ने कुरा आएको छ, त्यसै गरी अन्य ठाउँहरू कतिको जोखिमपूर्ण छन्, त्यहाँको यातायात व्यवस्था, जनजीवनको मोबिलिटी चाहिँ लाई के प्रभाव पारेको छ त?
यहाँले भने जस्तै बिहिबार हिमपातका कारण हिम परिसकेपछि त्यहाँ टिपर चिप्लिएर 2 जनाको ज्यान गएको थियो हुम्लामा, त्यस्तै जुम्ला डोल्पा कालीकोट लगायतका जिल्ला बाजुरामा पनि निकै हिमपात भएको छ र त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको भनेर हामीले विवरण प्राप्त गरेका छौँ, यद्यपि कतिपय ठाउँमा यो हिमपातका कारण र वर्षातका कारण बाली नाली सप्रिने भन्दै केही अंश खुसी देखिए पनि खास गरी समग्रमा जनजीवन चाहिँ प्रभावित नै भएको अवस्था छ, यता रुकुम पूर्वतिर जहाँ प्रदेश नम्बर 5 को हिमपात हुने क्षेत्र हो त्यहाँ पनि त्यो नेकाली क्षेत्रमा हिमपात भएका कारण त्यो चिसोले गर्दा त्यो क्षेत्रको जनजीवन प्रभावित भएको र यातायात सेवा पनि हिमाली क्षेत्रमा प्रभावित भएको ती क्षेत्रहरूमा गाडीहरू चल्न नसकेको अवस्था छ।
धन्यवाद छ नवीन गिरी हाम्रा संवाददाता नेपालगंजबाट यो जानकारी गराउँदै हुनुहुन्थ्यो। यसै गरी हामी कर्णाली प्रदेश स्थित कालीकोटका हाम्रा संवाददाता अनन्त बरालसँग सम्पर्क गरिरहेका छौं। त्यहाँ पनि विकट हिमाली क्षेत्रहरू बढ़ी छन् जसले गर्दाखेरि मौसमको प्रतिकूलताले त्यहाँको जनजीवन प्रभावित भएको छ। के छ पछिल्लो विवरण यसबारेमा हामी अनन्त बराल कालीकोट स्थित हाम्रा संवाददातासँग कुराकानी गर्दैछौ। अनन्तजी के छ स्थिति पछिल्लो?
हजुर नमस्कार।
नमस्कार, के छ त्यहाँको समग्र कर्णाली प्रदेशमा अहिलेको यो मौसमी प्रतिकूलताले के प्रभाव पारेछ?
हिजो बिहान 5 बजेबाट पानी पर्न सुरु भयो भने त्यतिखेरबाट अत्याधिक चिसो बढेर गयो। उत्तिखेरबाट चिसो बढ्दा हिमाली भागहरूमा हिमपात भारी हिमपात बढेको छ। जस्तै कालीकोटको माथिल्लो बेल्डामा भन्नुपर्दा साबिकको रान्चुली, उदानपुर, भत्ता, घाटकोट, मुन्दा लगायतका ठाउँहरूमा आवश्यक दैनिकी कामकाज गर्न र चौपायाहरूलाई खाना खुवाउन पनि अलिक कष्टकर भएको हामीले पाएका छौँ।
भनेपछि
कामकाजहरूमा अहिलेसम्म पानी परेको अहिले पानी परेको छैन भने अहिले आकाशमा कालो बादल भडारिएको छ, अझै हिमपात बढ्ने देखिन्छ।
मौसममा सुधार हुने संकेत भनेर मौसमविदले भन्नुभएको छ, त्यस्तो के महसुस हुन्छ त्यहाँ रहँदाखेरि?
अहिले यतातिरको मौसम के अरे वेदर हेर्दाखेरि अहिले अझै सुधार होला जस्तो त हामीले लाग्दैन, किनभने कालो बादल भडारिएको छ। त्यस कारणले
धन्यवाद छ अनन्तजी। कालीकोटबाट हाम्रा संवाददाता अनन्त बराल त्यहाँको अवस्थाबारे जानकारी गराउँदै हुनुहुन्थ्यो। र हामी अन्त्यमा धनगढ़ी स्थित हाम्रा संवाददाता जगत साउदसँग कुराकानी गर्छौं। जगतजी, समग्रमा सुदूरपश्चिम क्षेत्रमा यो अहिलेको मौसमी प्रतिकूलताले के प्रभाव पारेको देख्नुहुन्छ?
हजुर, यो खास गरी सुदूरपश्चिम प्रदेशमा पनि यो भारी पहाड जिल्लातिर भारी हिमपात भएको छ भने तराई क्षेत्रमा पनि वर्षा भएको छ। खास गरी हिमपातसँगै पहाड़ी जिल्लाको जनजीवन प्रभावित भएको छ भनेर स्वच्छ निकायले बताइरहेका छन्। सुदूरपश्चिम प्रदेशको यो भीमदत्त राजमार्ग, दशरथ चन्द्र राजमार्ग, यो पृथ्वी जय पृथ्वी राजमार्गमा चाहिँ यो हिमपातको कारण चाहिँ यो सवारी साधनहरू रोकिएका छन् रोकिएको भनिएको छ। र ती हिमपात हटाउन र राजमार्ग सञ्चालन गर्नका लागि चाहिँ यो सशस्त्र प्रहरी बल अनि नेपाल प्रहरी नेपाली सेनाको टोलीहरू खटिरहेको भनेर चाहिँ यहाँको सुरक्षा निकायले बताएको छ। र खास गरी लामो समयसम्म यो यात्रुवाहक बसहरू चाहिँ रोकिनु पर्दाखेरि उनीहरूको सुरक्षाका लागि पनि सुरक्षाकर्मी परिचालन गरिएको छ। र तराईका जिल्लामा पनि पानी परेको छ। खास गरी यो एकातिर चाहिँ हिमपातका कारण यो वर्षाका कारण जनजीवन प्रभावित देखिए पनि अर्कोतिर खास गरी किसानहरूका लागि यो सुखद समय भनिएको छ। र पहाड जिल्लामा हिमपात पर्नु र तराईका जिल्लामा यो वर्षा हुनुले गहुँबाली सिँचाइ गर्ने समय भएका कारण यो वर्षा र हिमपातले किसानका लागि पनि सुखद समय भनेर सुखद समयका रूपमा लिन सकिएको छ।
हवाई उडानहरू कतिको प्रभावित छन्?
हिजो धनगढीमा चाहिँ हवाई उडान चाहिँ एउटा हवाई उडान भयो भने अरू उडान हुन सकेन। खास गरी लगातारको वर्षा लगातारको यो सँगसँगै सिलसिलामा आउने उरी बतासले चाहिँ वायु उडान चाहिँ आंशिक रूपमा प्रयोग भयो भन्न मिल्छ।
हजुर धन्यवाद छ। हामी कुराकानी गर्दैथ्यौं धनगढ़ी स्थित हाम्रा संवाददाता जगत साउदसँग। त आदरणीय श्रोताहरू, अन्तर्संवादको आजको बिहानीमा हामी पूर्वदेखि पश्चिमसम्म हिमालदेखि तराईसम्मको मौसमी अवस्थामा नै केन्द्रित रहेर आजको हाम्रो समय निर्धारित समय सकिएको छ। विशेष गरी यो चिसो मौसममा सुरक्षित रहन बालबालिका वृद्ध वृद्धाहरूलाई अलिकति न्यानो गरी राख्न र आवश्यक कामभन्दा बाहेक आवत जावत अलिकति नियन्त्रण गर्न पनि हामी विशेष अनुरोध गर्दछौ। सार्वजनिक सवारी साधनहरूमा अलिकति होसियारी अपनाउनु पर्ने अवस्था छ। हिलामे सड़कहरू, चिप्ला सड़कहरू र हिमपातका कारण चाहिँ दुर्घटना हुने सम्भावनालाई दृष्टिगत गरी आफ्नो यात्रा सहज गराउन हामी विशेष रूपमा अनुरोध गर्दछौ। प्राविधिक साथी सुरेन्द्र श्रेष्ठलाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।